الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. مدنی چینل کے ناظرین، ایک بار پھر پروگرام قرآن پاک ترجمہ و تفسیر کے ساتھ میں آپ کو ویلکم کہتے ہیں. الحمدللہ ہم قرآن کا ترجمہ اور تفسیر اس پروگرام میں سنتے ہیں، قرآن پاک کی برکتیں حاصل کرتے ہیں. بلا شبہ یہ قرآن ہمارے دلوں کی افزائش اور دلوں کی نورانیت کو بڑھانے کا ایک بہترین ذریعہ ہے، اور قرآن پاک کو جس قدر پڑھتے ہیں اور جس قدر سنتے ہیں، روحانیت میں بندہ آگے ہی بڑھتا ہے اور اس کی برکتیں پاتا ہے. اس کلام سے کبھی بھی بور نہیں ہوتا. الحمدللہ، گزشتہ سلسلے میں ہم نے سورہ بقرہ کی آیت نمبر 75 تک سننے پڑھنے کی سعادت پائی تھی. آج کے پروگرام میں آیت نمبر 76 سے آگے بڑھتے ہیں. نبی کریم صلی اللہ علیہ وسلم کا فرمان عالی شان، تم اپنی مجالس کو مجھ پر درود پڑھ کر آراستہ کرو کہ تمہارا درود پڑھنا قیامت کے دن تمہارے لیے نور ہوگا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم. اچھی اچھی نیت بھی کر لیجئے، اللہ کی رضا کے لیے اس کے پاکیزہ کلام قرآن پاک کو سن کر عمل کریں گے، انشاءاللہ قرآن پڑھنے سننے کی برکتیں بھی پائیں گے. آیت نمبر 76 سورہ بقرہ میں اللہ تبارک و تعالی، چونکہ پہلے سے ہی بنی اسرائیل کے تذکرے چل رہے ہیں اور ان کا جو بیان ہے وہ تفصیلی سورہ بقرہ میں آیا ہے، اور ان کے واقعات سے ہمیں بھی عبرت حاصل کرنی ہے، ہمیں بھی سبق سیکھنا ہے، اس ارادے کے ساتھ ان واقعات کو سننے کی سعادت پائیں. اللہ پاک فرماتا ہے، وَإِذَا لَقُوا الَّذِينَ آمَنُوا قَالُوا آمَنَّا وَإِذَا خَلَا بَعْضُهُمْ إِلَى بَعْضٍ قَالُوا أَتُحَدِّثُونَهُمْ بِمَا فَتَحَ اللَّهُ عَلَيْكُمْ لِيُحَاجُّوكُمْ بِهِ عِندَ رَبِّكُمْ أَفَلَا تَعْقِلُونَ. ترجمہ، اور جب یہ مسلمانوں سے ملتے ہیں تو کہتے ہیں کہ ہم ایمان لا چکے ہیں، اور جب آپس میں اکیلے ہوتے ہیں تو کہتے ہیں کیا ان کے سامنے وہ علم بیان کرتے ہو جو اللہ نے تمہارے اوپر کھولا ہے تاکہ اس کے ذریعے یہ تمہارے رب کی بارگاہ میں تمہارے اوپر حجت قائم کریں، کیا تمہیں عقل نہیں؟ اگلی آیت میں اللہ پاک فرماتا ہے، اولا يعلمون ان اللہ يعلم ما يسرون وما يعلنون. ترجمہ، کیا یہ اتنی بات نہیں جانتے کہ اللہ جانتا ہے جو کچھ وہ چھپاتے ہیں اور جو کچھ ظاہر کرتے ہیں. حضرت عبداللہ بن عباس رضی اللہ عنہما فرماتے ہیں کہ یہودی منافق جب صحابہ سے ملتے تو ان سے کہتے کہ جس پر تم ایمان لائے ہو ہم بھی اس پر ایمان لائے ہیں، تم حق پر ہو اور تمہارے آقا محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم سچے ہیں، ان کا قول حق ہے، ہم ان کی نعت و صفت اپنی کتاب توریت میں پاتے ہیں. جب یہ اپنے سرداروں کے پاس جاتے تو وہ ان منافقوں کو ملامت کرتے ہوئے کہتے، کیا تم مسلمانوں کے سامنے ان کے آقا کے بارے میں وہ باتیں کرتے ہو جو اللہ نے تمہاری کتاب میں بیان فرمائی ہیں تاکہ وہ اس کے ذریعے دنیا و آخرت میں تمہارے اوپر حجت قائم کریں کہ جب ہمارے آقا محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نبی برحق ہیں، سچے ہیں، اور تمہاری کتابوں میں ان کا سچا ہونا لکھا ہے تو پھر ان کی پیروی کیوں نہیں کرتے؟ کیا تمہیں عقل نہیں کہ تمہیں یہ کام نہیں کرنا چاہیے؟ یہ وہ بات تھی جو ان کے سردار اپنے لوگوں سے کرتے تھے، اور وہ بات کیا تھی کہ وہ جب مسلمانوں سے ملتے تو ان کی جو اصل بات تھی وہ نکل آتی تھی کہ محمد صلی اللہ علیہ وآلہ وسلم سچے ہیں، برحق ہیں، اللہ کے رسول ہیں، آخری نبی ہیں، اور ان کی دیگر جو نعت و صفات پچھلی کتابوں میں تھی وہ یہودی جو تھے وہ بیان کر دیتے تھے، اور یہ بات خود انہی کے لیے حجت ہوتی تھی کہ جب وہ ایمان نہیں لا رہے، جب وہ نہیں مان رہے، حالانکہ اپنے منہ سے ہی اقرار کرتے ہیں کہ ہمارے نبی صلی اللہ علیہ وسلم سچے ہیں، تو یہ ان کے لیے حجت ہو جاتی تھی، ان کے لیے دلیل ہو جاتی تھی کہ جب وہ خود ہی اقرار کر رہے ہیں کہ یہ سچے ہیں تو پھر ماننا ان کو زیادہ چاہیے. तो उनके सरदारों को जब ये पता चलता कि इनके आम लोग सहाबा से मिलकर ये बातें करते हैं, तो वो उन्हें डांटते कि तुम ऐसी बातें क्यों करते हो, उन्हें मत बताया करो कि हमारी किताबों में क्या लिखा है, उन्हें उल्टा सुल्टा कुछ बता दिया करो, उन्हें झूठ मूठ कुछ कहा करो, उन्हें कहा करो कि ये झूठे हैं माज़ अल्लाह, इन्हें कहा करो कि ये गलत बातें करते हैं माज़ अल्लाह, ये जादूगर हैं वगैरह वगैरह, ताकि इनके दिलों में सहाबा के दिलों में जो एतकाद है वो कमज़ोर हो। तुम जो बातें करके आते हो इससे तो ये और पक्के हो जाते हैं और तुम्हारे ऊपर और इनकी हुज्जत बढ़ जाती है। तो ये बातें जो ये करते थे ये खुफिया कमरों में करते थे, बंद कमरों में करते थे, लेकिन अल्लाह ताला तो खुले को भी जानता है और छुपे को भी जानता है। वो जानता है कि वो कमरों में क्या बातें करते हैं और वो जानता है कि वो सहाबा से क्या कहते थे। चुनांचे अल्लाह ताला ने उनके कमरों की बात हुजूर तक पहुंचा दी और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम और आपके सदके आपके सहाबा को भी ये बातें पता चल गई कि वो बंद कमरों में आपस में क्या बातें करते हैं और इनकी बातों के मुतालिक उनके सरदार क्या रिव्यू देते हैं, क्या राय देते हैं, उन्हें क्या रिप्लाई देते हैं। तो अल्लाह ताला ने अगली आयत में फरमाया कि अवला यालमूना अन्नल्लाह यालमु मा युसिरून व मा युलिनून, क्या वो नहीं जानते कि अल्लाह ताला को हर छुपी और खुली बात पता है, वो सब जानता है, लिहाजा वो बंद कमरों में जो बातें करते हैं वो भी अल्लाह को पता है और जो सामने बात करते हैं वो भी अल्लाह को पता है। और इन्हें चाहिए कि हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम के औसाफ छुपाना बंद कर दें और इन पर ईमान ले आए। ये यहूदी कैसी कौम थे कि ये जानते बूझते हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम के औसाफ को पढ़ते पढ़ाते इन्होंने उम्रे गुजारी, लेकिन हसद ने और तकब्बुर ने इन्हें नबी पाक सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाने से रोका, तअस्सुब ने इन्हें रोका। इन्हें ये उम्मीद थी कि आखिरी नबी बनी इसराइल से हो जाएंगे, लेकिन बनी इस्माइल से हो गए और ये अल्लाह की अता है, जैसे चाहे वो चुन ले अपनी नबूवत के लिए और अपनी इज्जतों के लिए, अपने दीन के लिए। अल्लाह ने बनी इस्माइल से मोहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम को चुना, इस पर इन्हें हसद होता था क्योंकि हुजूर अलैहिस्सलाम से पहले तकरीबन 2000 अंबिया कमोबेश बनी इसराइल से हुए और ये इनके लिए बड़ी इज्जत की बात थी, इनके लिए बड़े फख्र की बात थी। आखिरी नबी के बारे में भी इनकी उम्मीद थी कि इन्हीं की कौम से होंगे, इन्हीं की इज्जत बढ़ जाएगी। बनी इस्माइल से जब कुरैश से हमारे आका की बैसत हो गई तो यहूदियों को बनी इसराइल को यह बात न भाई न पसंद आई और इस तासुब की बिना पर वो ईमान न लाते थे और ये समझते थे कि अगर हम ईमान ले आए तो हमारी चौधराहट खत्म हो जाएगी, हमारी जो बुजुर्गी है वो खत्म हो जाएगी, लोग हमारी बात मानते हैं, सुनते हैं, हमसे राय लेते हैं, मशवरे लेते हैं, फैसला करवाते हैं, वो खत्म हो जाएगा। हालांकि दर हकीकत जो हुजूर के दामन से वाबस्ता हुआ, इज्जत उसी को मिली, इज्जत हबशा के बिलाल को मिली, इज्जत फारस के सलमान को मिली, इज्जत तो अबू बकर सिद्दीक को मिली, हकीकत में इज्जत तो हुजूर के दामन से वाबस्ता होने में है। ये समझते थे हम अगर ईमान ले आएंगे तो हमारी जो अपनी जो बनाई हुई थी इज्जत वगैरह जो भी कह लीजिए ये खत्म हो जाएगी, और हकीकत में ईमान ना लाकर वो खत्म हो गई। अल्लाह ताला ने इनके सारे राजों की बातें भी बयान फरमाई और हुजूर अलैहिस्सलाम को खोल खोल कर एक चीज गैब के इल्म के तौर पर बताई। कई बातें इसमें से कुरान में भी बयान हुई। आगे अल्लाह तबारक व तआला इन्हीं के बारे में फरमाता है, وَمِنْهُمْ أُمِّيُّونَ لَا يَعْلَمُونَ الْكِتَابَ إِلَّا أَمَانِيَّ وَإِنْهُمْ إِلَّا يَظُنُّونَ। तर्जमा, और उनमें कुछ अनपढ़ हैं जो किताब को नहीं जानते मगर जबानी पढ़ लेना या कुछ अपनी मनगढ़ंत और ये सिर्फ ख्याल और गुमान में पड़े हुए हैं। यहां से यहूदियों के दूसरे गिरोह का तस्किरा है। नाजरीन, फरमाया कि अब यहूदियों के दूसरे गिरोह के बारे में सुनो, वो अनपढ़ हैं, वो किताब वगैरह पढ़ते नहीं हैं, पढ़ ही नहीं पाते, उन्हें आता ही नहीं है, लेकिन सुन सुन के उन्होंने याद कर ली हैं कुछ बातें। वो कुछ बातें तो किताब की हैं, असल किताब की, कुछ बातें वो हैं जो उनके सरदारों से उन्होंने सुनी, बड़ों से सुनी, सुन सुन के याद कर ली और उस पर ईमान लाते हैं, यकीन रखते हैं। हालांकि वो मनगढ़ंत बातें हैं जो उनके सरदारों ने गढ़ ली, बड़ों ने, उनके उलमाए सू ने गढ़ ली, बुरे उलमा ने गढ़ ली, और वो उसी को दीन समझते हैं, उसी को ईमान समझते हैं और उसी पर चलते हैं, यही उनका दीन ईमान है। अल्लाह तबारक व तआला ने उनकी भी मजम्मत फरमाई कि ये अपने मन घड़त ख्यालात में खुश हैं, किताब तो पढ़ना उस गिरोह को आता नहीं। पहला गिरोह जो था वो तो किताब पढ़ा हुआ था और वो सहाबा को जाके बताते भी थे, जो पिछली आयत में जिक्र हुआ कि हमारे नबी आखिर उस जमान सल्लल्लाहु अलैहि वसल्लम सच्चे हैं, एक तो वो गिरोह था। दूसरा गिरोह वो था जो पढ़ नहीं सकता था सुन सकता था, सुन सुन के याद कर लेता था, और इसमें से कई बातें सही होती थी और कई बातें गलत होती थी जो उनके सरदारों ने और बुरे उलमा ने गढ़ी हुई थी, उन्हीं को दीन और ईमान समझ के कबूल करते थे और उसे फैलाते थे। अल्लाह ताला ने इनकी मजम्मत भी यहां पर बयान फरमाई कि जो भी हक बात है उसे तस्लीम किया जाए और जो गलत बात है उसे छोड़ दिया जाए, और सही और गलत का जो मायार है अब वो हमारे आका मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की जात ही से है। आप जो हक कहेंगे वो हक है, आप जिसे गलत कहेंगे वो गलत हो जाएगा। अगली आयत मुबारका में अल्लाह ताला ने इन्हीं यहूदियों के एक और मजमूम फ़ैल और इनकी एक बुरी सिफत का जिक्र किया और फरमाया فَوَيْلٌ لِلَّذِينَ يَكْتُبُونَ الْكِتَابَ بِأَيْدِيهِمْ ثُمَّ يَقُولُونَ هَذَا مِنْ عِنْدِ اللَّهِ لِيَشْتَرُوا بِهِ ثَمَنًا قَلِيلًا فَوَيْلٌ لَهُمْ مِمَّا كَتَبَتْ أَيْدِيهِمْ وَوَيْلٌ لَهُمْ مِمَّا يَكْسِبُونَ ترجمہ، تو بربادی ہے ان لوگوں کے لیے جو اپنے ہاتھوں سے کتاب لکھتے ہیں پھر کہتے ہیں یہ خدا کی طرف سے ہے کہ اس کے بدلے میں تھوڑی سی قیمت حاصل کریں، تو ان لوگوں کے لیے ان کے ہاتھوں کے لکھے ہوئے کی وجہ سے ہلاکت ہے اور ان کے لیے ان کی کمائی کی وجہ سے تباہی اور بربادی ہے۔ جب سرکار دو جہاں صلی اللہ علیہ وآلہ وسلم مدینہ طیبہ تشریف لائے تو علماء توریت اور یہودیوں کے سرداروں کو یہ اندیشہ ہوا کہ ان کی روزی جاتی رہے گی، ان کی سرداری مٹ جائے گی، جیسا کہ پہلے بھی ہم نے سنا، کیونکہ توریت میں حضور علیہ الصلوۃ والسلام کے جو اوصاف تھے وہ دیکھ کر سمجھ گئے تھے کہ نبی آخر الزمان یہی ہیں صلی اللہ علیہ وسلم، ان کا حلیہ دیکھ کر، ان کے اوصاف، ان کی علامتیں، ان کے اخلاق ان پر واضح ہو گئے، انہیں تھا کہ لوگ انہیں دیکھ کر فوراً ایمان لے آئیں گے۔ اور چونکہ حضور کی آمد سے پہلے یہودی علماء حضور علیہ الصلوۃ والسلام کے حلیے، آپ کے اوصاف خود ہی بیان کرتے تھے اور لوگ ان سے سنتے تھے، اور شوق بڑھتا تھا کہ وہ کب تشریف لائیں گے اور ہم انہیں کب دیکھیں گے، کب ایمان لائیں گے۔ اب جب وہ تشریف لے آئے تو انہیں ڈر لگا کہ ہماری سرداری چلی جائے گی، ہمارے گرد جو ہجوم لگتا ہے وہ چلا جائے گا اور محمد صلی اللہ علیہ وسلم کی طرف یہ ہجوم لگ جائے گا، تو انہوں نے اپنی کتابوں میں تحریف کر دی، تغییر کر دی، اسے بدل ڈالا۔ مثلا توریت میں آپ صلی اللہ علیہ وآلہ وسلم کی یہ اوصاف لکھے تھے کہ آپ خوبصورت ہیں، بال خوبصورت ہیں، آنکھیں سرمگی ہیں، قد درمیانہ ہے۔ اس کو مٹا کر انہوں نے یہ لکھ دیا کہ وہ بہت لمبے قد کے ہیں، آنکھیں نیلی ہیں، بال الجھے ہوئے ہیں، وغیرہ وغیرہ۔ عوام کو پھر یہی مضمون الہی بتا بتا کر سناتے رہے اور یہ لوگ سمجھتے کہ یہی اللہ کا فرمان ہے، اور اس طرح ان کے خیال میں یہ تھا کہ لوگ گمراہ ہو جائیں گے اور محمد صلی اللہ علیہ وسلم پر ایمان نہ لائیں گے۔ مگر اللہ تبارک و تعالی نے جس چراغ کو روشن کرنا ہو اسے کون بجھا سکتا ہے، وہ شمع کیا بجھے جسے روشن خدا کرے۔ چنانچہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی ذات پر ان کی تبدیلیوں اور تحریفوں سے کوئی بھی فرق نہ پڑا اور دنیا نے آپ کو دیکھا آپ کی سچائی پر مسلمان ہوتے رہے۔ لیکن جن لوگوں نے یہ غلط حرکت کی، یہ بدتمیزی کی، یہ اپنے باطن کی گندگی کو ظاہر کیا کہ اللہ کی کتابوں کو بدلنے کی جرت کی، اللہ تعالیٰ نے ان کے لیے فرمایا کہ بربادی ہے ان کے لیے جو انہوں نے اپنے ہاتھوں سے لکھا، یعنی توریت کو جو بدل دیا من گھڑت باتوں سے، اللہ نے فرمایا کہ اس کی وجہ سے ان پر بربادی ہے۔ اور جرت دیکھیے کہ یہ کہہ رہے ہیں لکھ کر اپنی طرف سے کہ یہ خدا کی طرف سے، یہ کتنی غلط بات ہے، کتنی بڑی جرت ہے کہ یہ کتاب اللہ کو بدل کر کہتے کہ یہ اللہ کی طرف سے ہے، اور پھر اس کے بدلے انہیں بعض اوقات تھوڑی سی قیمت بھی مل جاتی تھی۔ جو سردار ہوتے تھے، جو امرا تھے، بعض اوقات ان کے ٹائپ کی باتیں بدل ڈالتے، ان کے حق میں، ان کے فیور میں باتیں لکھ دیتے، تو اس کی وجہ سے انہیں پیسے بھی ملتے، یا یہاں پر تھوڑی قیمت سے مراد وہ چندہ ہے، وہ وظیفہ ہے جو لوگ انہیں نذرانے کے طور پر پیش کر دیتے ان کی سرداری کی وجہ سے۔ تو ان کی کمائی جو ہے، اللہ نے فرمایا کہ ان کی کمائی بھی ان کی بربادی کا سبب ہے، جو اس غلط کام سے یہ کماتے تھے کتاب اللہ کو بدل کر، اور جو انہوں نے لکھا فویل لہم مما کتبت ایدیہم، جو انہوں نے ہاتھوں سے بری باتیں بدل دی، اللہ کے کلام کو بدلا، اس کی وجہ سے ان پر بربادی ہے اور ان کے لیے تباہی ہے اس مال سے جو ان غلط کاموں کی وجہ سے یہ حاصل کرتے ہیں۔ یہ کتنی بری بات ہے کہ بندہ اپنی طرف سے کوئی بات کہے اور اسے منسوب رب کی طرف کرے۔ آج بھی یہ وبا عام ہے کہ لوگ جو ہیں وہ بعض ऐसी बातें कह देते हैं कि जो अल्लाह रसूल की तरफ मंसूब नहीं कर सकते, हमें उसकी कोई सनद कोई रिवायत नहीं मिलती, वो कुरान में ऐसी कोई बात नहीं होती, हदीस में बाज वो बातें नहीं होती, लोग कह रहे होते हैं ये तो हदीस में है ये तो कुरान में है। तो याद रखिए हदीस पाक का मजमून है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिसने मेरी तरफ झूठी बात मंसूब की वो अपना ठिकाना जहन्नम में बना ले। कुरान पाक की तफसीर अपनी तरफ से करने के लिए भी जहन्नम की वईद मौजूद है। लिहाजा अल्लाह रसूल की तरफ कोई बात मंसूब करने से पहले 100 बार सोच लें, उसकी तहकीक कर लें, उसकी सनद देख लें, और इसमें जुर्रत ना करें कि खुदा ना खास्ता कहीं आपका यह अमल आपको जहन्नम की तरफ ना ले जाए। आज किसी दुनियावी बड़े की तरफ भी हम कोई बात बड़ी आसानी से मंसूब नहीं कर सकते कि प्रेसिडेंट ने यह कहा, पीएम ने यह कहा, आपको पता है वो हो सकता है इस पर पकड़ हो जाए, इस पर पूछ लिया जाए क्या दलील है, क्या एविडेंस है। जब दुनियावी मुअज्जज़ीन के हवाले से हमारा रवैया मोहतात होता है कि हम उनकी तरफ कोई ऐसी बात मंसूब ना करें जो गलत हो, उन्होंने ना कही हो और हम कह रहे हो, तो अल्लाह रसूल के हवाले से हमारा कैसा मोहतात रवैया होना चाहिए। अल्लाह तबारक व तआला ने कोई बात नहीं कही कुरान में और हम अपनी मर्जी से कहें कि ये कुरान में है और ये समझे कि सामने वाले को क्या पता, तो जाहिल आदमी है। अल्लाह को तो पता है और अल्लाह तबारक व तआला कहीं कयामत के दिन इसकी वजह से हमारी पकड़ ना फरमा ले। आगे आयत नंबर 80 में अल्लाह पाक ने इरशाद फरमाया, وَقَالُوا لَن تَمَسَّنَا النَّارُ إِلَّا أَيَّامًا مَعْدُودَةً قُلْ أَتَّخَذْتُمْ عِندَ اللَّهِ عَهْدًا فَلَن يُخْلِفَ اللَّهُ عَهْدَهُ عَهْدَهُ أَمْ تَقُولُونَ عَلَى اللَّهِ مَا لَا تَعْلَمُونَ। ترجمہ، اور بولے ہمیں تو آگ ہرگز نہ چھوئے گی مگر گنتی کے چند دن، اے حبیب تم فرما دو क्या तुमने खुदा से कोई वादा लिया हुआ है, अगर ऐसा है फिर तो अल्लाह हरगिज वादा खिलाफी नहीं करेगा, बल्कि तुम अल्लाह पर वो बात कह रहे हो जिसका तुम्हें इल्म नहीं। यहां पर इस आयत मुबारका में यहूदियों की एक और खराबी का बयान अल्लाह पाक ने फरमाया। हजरत अब्दुल्लाह बिन अब्बास रदी अल्लाह तआला से मरवी है कि यहूदी ये कहते थे कि दोजख में वो हरगिज न दाखिल होंगे मगर सिर्फ इतनी मुद्दत के लिए जितने अरसे उनके आबाव अजदाद ने बछड़े को पूजा था, इसके बाद वो छूट जाएंगे, और वो मुद्दत 40 दिन के लगभग थी, बाज़ यहूदियों के नजदीक 7 दिन उसकी मुद्दत थी। इस पर यह आयत करीमा नाजिल हुई और अल्लाह पाक ने इसमें फरमाया कि ए हबीब सल्लल्लाहु अलैहि वसल्लम तुम इनसे कह दो कि क्या तुमने अल्लाह ताला से कोई वादा लिया हुआ है कि वो तुम्हें 7 दिन में छोड़ देगा या 40 दिन में छोड़ देगा, ये वादा कहां से आया, कौन सा एविडेंस है, कौन सी आयत है, कौन सी तौरात की रिवायत है, दिखाओ कि अल्लाह ताला तुम्हें जहन्नम में नहीं डालेगा या अगर कोई गया भी तो 40 दिन मैक्सिमम, कहां है ये। अगर कोई ऐसा वादा है तो अल्लाह ताला अपने वादे से फिरता नहीं है, लेकिन ऐसा कुछ है ही नहीं, ऐसी कोई हकीकत नहीं है, अल्लाह ने ऐसा कोई वादा इनसे नहीं किया, बल्कि ये अल्लाह ताला पर झूठ बांध रहे। वही सिफत जो पिछली आयत में भी बयान हुई कि ये अल्लाह पर झूठ बांधते थे, ऐसी बातें करते थे जो अल्लाह पाक की तरफ से ना हो। अल्लाह पाक ने इसकी मजम्मत बयान फरमाई और फरमाया कि तुम अल्लाह तबारक व तआला की तरफ झूठ ना बांधो, अल्लाह ताला तुमसे ऐसा वादा क्यों करेगा कि तुम जहन्नम में ज्यादा अरसे के लिए नहीं रहोगे। अल्लाह ताला का ये कानून है कि कोई गुनाहों का इर्तिकाब करेगा और उसके गुनाह ने उसे हर तरह से घेर लिया, यानी वो कुफर में अगर जा पड़ा तो वो जहन्नम में रहेगा और हमेशा हमेशा वो जहन्नम में रहेगा, उसके लिए अल्लाह ने कोई वादा ऐसा नहीं किया कि 7 दिन या 40 दिन छोड़ दिया जाएगा। लिहाजा कैसी बेहतरीन दलील के साथ उन्हें समझाया गया। आज इस हवाले से भी हमारे लिए भी इसमें सबक है कि बाज लोग उल्टी सीधी उम्मीदों में लगे रहते हैं, उल्टी सीधी जो उम्मीदें हैं रहमत की उसमें पड़ जाते हैं, ऐसी उम्मीदें कि जिसकी वजह से वो अमल से दूर हो जाते हैं। याद रहे कि इसकी इजाजत नहीं है। बाज लोग अपने नसब की वजह से किसी बड़े की निस्बत उसके रिश्तेदारी की वजह से समझते अब हमें नमाजों की क्या जरूरत है, अब हमें रोजों की क्या जरूरत है, हम तो उनके औलाद हैं, उनके बेटे हैं, फुलां के हम चाहने वाले हैं, तो बस अब तो हमें कुछ नहीं होगा, हम दोजख में जा ही नहीं सकते। याद रहे अल्लाह पाक गफूर रहीम भी है, वो कहार और जब्बार भी है। हम जिनकी निस्बत की वजह से फख्र कर रहे हैं, अगर वो वाकई सूफी हैं, अल्लाह वाले हैं, बुजुर्ग हैं इस्लाम के, तो उन्होंने तो जिंदगी अल्लाह रसूल की इताअत में गुजार कर बुजुर्गी पाई, और उनका चाहने मानने वाला या उनकी औलाद से निस्बत रखने वाला, उनकी औलाद में से होने का फख्र पाने वाला अगर इबादत नहीं करता और माज़ अल्लाह حرام اور جہنم میں لے جانے والے کاموں میں لگ جائے تو اسے ڈرنا چاہیے کہ اس کے آبا و اجداد نے جن سے نسبت پر وہ فخر کر رہا ہے انہوں نے تو عمل کی وجہ سے عزت پائی، تو انہیں بھی عمل کرنا چاہیے، عمل کو چھوڑنا نہیں چاہیے. اللہ پاک ہمیں ان باتوں کو سمجھنے کی توفیق عطا فرمائے. اگلی آیت مبارکہ میں اللہ پاک ارشاد فرماتا ہے
بلا من کسب سیئتا واحاطت به خطیئته فاولئک اصحاب النار هم فیها خالدون.
ترجمہ، کیوں نہیں جس نے گناہ کمایا اور اس کی خطا نے اس کا گھیراؤ کر لیا تو وہی لوگ جہنمی ہیں، وہ ہمیشہ اس میں رہیں گے.
والذین آمنوا وعملوا الصالحات اولئک اصحاب الجنة هم فیها خالدون.
ترجمہ، اور جو ایمان لائے اور اچھے کام کیے وہ جنت والے ہیں، انہیں ہمیشہ اس میں رہنا. اس آیت میں گناہ سے شرک اور کفر مراد ہے، اور احاطہ کرنے سے مراد یہ ہے کہ تمام راہیں نجات کی بند ہو جائیں اور کفر اور شرک ہی پر اس بندے کو موت آئے، تو پھر ایسے کے لیے فرمایا گیا کہ وہ ہمیشہ دوزخ میں رہے گا. مومن کے ساتھ ایسا نہیں ہو سکتا کہ وہ کتنے ہی گناہ کر لے لیکن کفر و شرک وہ نہیں کر رہا، تو گویا گناہوں نے اس کو گھیرا نہیں ہے. اور اگر کفر و شرک کے علاوہ کسی گناہ میں یا کئی گناہوں میں مومن مبتلا ہے تو بالآخر اللہ تبارک و تعالی اپنی رحمت سے اسے دوزخ سے آزاد بھی فرمائے گا. اور یہی بات اس آیت میں بیان فرمائی گئی، اور یہ بات ایک قانون کے طور پہ بیان ہو گئی. پچھلی آیت میں چونکہ یہودیوں کے ایک عقیدے کا ذکر تھا جو باطل عقیدہ تھا، وہ سمجھتے تھے کہ وہ دوزخ میں رہیں گے بھی تو 40 دن یا 7 دن، تو فرمایا ایسا کوئی قانون نہیں، نوازا ہے تمہارے ساتھ. قانون یہ ہے کہ جو کفر کے ساتھ مرا، جس کے کفر نے شرک نے گویا اس کے گناہوں نے اس کا احاطہ کر لیا، اسے گھیر لیا اور وہ اسی حال پہ مرا، تو اب اسے دوزخ میں ہمیشہ رہنا ہے. چاہے یہودی ہو چاہے کوئی بھی ہو، تم اپنے لیے جو کہہ رہے ہو 7 دن یا 40 دن، ایسا کوئی قانون نہیں. قانون یہ ہے جو اب ہم بیان کیے دیتے ہیں، اور فرمایا کہ جو اچھے کام کرے، ایمان لائے، تو وہ جو ہے ہمیشہ جنت میں رہے گا اور جنت کی نعمتوں کے مزے لے گا. یہاں پر پہلے پارے کا نصف بھی ہوا، آدھا پارا مکمل ہوا. اللہ نے چاہا تو انشاءاللہ اگلے پروگرام میں پہلے پارے کے دوسرے نصف کا آغاز کریں گے. اپنا بہت خیال رکھیے گا، اللہ تعالی ہمیں عمل کی توفیق عطا فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.